आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
यीशुको प्रशंसा गर्छु, महिमा गर्छु, मेरो प्रभुको महिमा गर्छु, मेरो प्रभुको हे 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 ला 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 डुबेका थियौ हामी पापमा, बचाउन यीशु आउनु भो, लाने छन् हामीलाई साथमा, उनको स्वर्गीय देशैमा। डुबेका थियौ हामी पापमा, बचाउन यीशु आउनु भो, लाने छन् हामीलाई साथमा, उनको स्वर्गीय देशैमा। न त रुनु नै पर्ने छन्, न त चिन्ता नै हुने छन्, न त रुनु नै पर्ने छन्, न त चिन्ता नै हुने छन्। म यीशुको प्रशंसा गर्छु, महिमा गर्छु, मेरो प्रभुको महिमा गर्छु, मेरो प्रभुको हे 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 ला 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 दाजुभाइ, सुना है दिदी बहिनी, यीशुको सन्देशला छोड्नु छ परदेशला। सुना है दाजुभाइ, सुना है दिदी बहिनी, यीशुको सन्देशला छोड्नु छ परदेशला। आनन्द खुसी हुनेछन्, यीशुको प्रशंसा गर्छु, महिमा गर्छु मेरो प्रभुको, महिमा गर्छु मेरो प्रभुको, हे 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 ला 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 ला, हो 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 हो, हे 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 ला 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 ला।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। प्रिय श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा यी दिनहरूमा हामी पुरानो नियमको दोस्रो राजाको पुस्तकबाट अध्ययन गरिरहेका छौं र अध्ययनकै क्रममा आज हामी दोस्रो राजा 24 र 25 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। अनि यो पनि भन्न चाहन्छु कि दोस्रो राजाको पुस्तकबाटको अध्ययन आज आखिरी दिन हो। आशा गर्दछु कि तपाईहरूले यस पुस्तकबाट धेरै धेरै आत्मिक कुराहरू सिक्नुभयो, प्राप्त गर्नुभयो। दोस्रो राजा 24 र 25 अध्यायमा हामी देख्नेछौ यहुदाको राज्य बन्धुवामा कैदमा जाँदछ। नबुकदनेश्वर राजा यहुदाको विरूद्धमा आउँदछ। दोस्रो राजा 24 अध्यायको एक पदमा भनिएको छ, यहोयाकिमको राजकालमा बेबिलोनको राजा नबुकदनेश्वरले देशलाई आक्रमण गरे र 3 वर्षसम्म यहोयाकिम उनका अधीनमा रहे। तर 3 वर्षपछि तिनले आफ्नो मन बदलेर नबुकदनेश्वरको विरूद्धमा विद्रोह गरे। मतलब यहोयाकिमको शासनकालमा बाबेलको राजा नबुकदनेश्वर लड़ाई गर्नलाई आए र यहोयाकिम तिनका अधीनमा राजा भए। तर 3 वर्षपछि तिनले आफ्नो सम्बन्ध तोडेर, नाता तोडेर नबुकदनेश्वरको विरूद्धमा विद्रोह गरे। 2 र 3 पदमा भनिएको छ, परमप्रभुले तिनको विरूद्धमा बेबिलोनी, अरामी, मुआबी र अम्मोनीहरूका लुटपिट गर्ने दलहरू पठाउनुभयो। परमप्रभुले आफ्ना दास अगमवक्ताहरूद्वारा अगमबाड़ी गरे अनुसार यहुदालाई नाश गर्न उनीहरूलाई पठाउनुभयो। मनुष्यले गरेका पापहरू र तिनले गरेका सबै काम अनि तिनले निर्दोषी रगत बगाएको कारणले तिनीहरूलाई आफ्नो सामुबाट निकालिदिने परमप्रभुको अभिप्राय पूरा हुन निश्चय नै परमप्रभुको आज्ञा अनुसार यी सबै यहुदामाथि हुन आयो। मित्र, जबकि हामीले पहिले देखिसकेका छौं कि मनुष्य दुष्ट अनि खराब राजा थिए, यी मानिसहरू मनुष्यको पापहरूबाट अलग नरहेकोले गर्दा तिनीहरू कैदमा जान गइरहेका छन्। 4 पदमा भनिएको छ, किनकि मनुष्यले निर्दोषी रगतले यरूशलेमलाई भरिदिएका थिए र परमप्रभुले क्षमा गर्न चाहनु भएन। जबकि यो सत्य छ कि परमेश्वरले सबै पापहरूको क्षमा गर्नुहुनेछ, तर पापीहरू पश्चातापमा उहाँका आउनु पर्नेछ। त्यहाँ केही पापहरू छन् जुनको क्षमा हुँदैन। यद्यपि ख्रिष्ट हाम्रा सबै पापहरूको निम्ति मर्नु भए तापनि तिनीहरू क्षमा पाउन योग्यका छैनन्, किनभने मानिसहरू ख्रिष्ट कहाँ पश्चातापमा आउने छैनन्। मेरो मित्र, उहाँ मात्र संसारमा एक हुनुहुन्छ जसले तपाईँका पापको क्षमा गर्न सक्नुहुन्छ। उहाँ तपाईँको निम्ति मर्नुभयो र तपाईको पापहरूको निम्ति दण्ड चुक्ता गर्नुभयो। कसले तपाईका पापहरूको क्षमा गर्न सक्छ? उहाँले मात्र। उहाँ मात्र मार्ग, सत्य र जीवन हुनुहुन्छ। अगाडि हामी देख्छौ, यहोयाकिम मर्दछन् र उसका छोरा यहोयाकिम राजा बन्दछन्। 5-6 पदमा भनिएको छ, यहोयाकिमको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छैन र? यहोयाकिम आफ्ना पितृहरूसित सुते र तिनी पछि तिनका छोरा यहोयाकिम राजा भए। मित्र, यहाँ पिताको नाम र छोराको नाउँ झण्डै झण्डै उस्तै छ र यसले कहिले कहीँ अन्यल पार्दछ। भिन्नता नौको अन्त्यमा पिताको पछि म छ भने छोराको पछि न छ, अर्थात पिता यहोयाकिम र छोरा यहोयाकिन, अहिले यहोयाकिन राजा बन्दछन्। 7 पदमा भनिएको छ, मिश्र देशका राजा उनको आफ्नै देश छोडेर फेरि आएनन्, किनभने बेबिलोनका राजाले मिश्रको खोलादेखि लिएर युफ्रटिस नदीसम्म उनका सबै इलाकाहरू उनीबाट लिएका थिए। मित्र, यस बेला इसरायलको सट्टामा बाबेलले यस क्षेत्रलाई आफ्नो अधीनतामा किन राखेको छ त? 8-9 पदमा भनिएको छ, जब यहोयाकिम राजा भए तब तिनी 18 वर्षका थिए र तिनले यरूसलेममा 3 महिना राज्य गरे। तिनकी आमाको नाउँ एलनतानको छोरी नहुस्ता थियो। तिनी यरूसलेमकी थिइन्। आफ्ना पिताले गरे झै तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। यही नै कारण थियो तिनीहरू निरन्तर पापमा डुबिरहे र निरन्तर परमेश्वरको विरूद्ध विद्रोहमा लागिरहे, बागी भएर। याद राख्नुहोस्, त्यो मुलुकको अधीन गर्ने कुरा एउटा शर्तमा थियो। त्यो शर्त थियो आज्ञाकारिता। के तिमीहरूकै निम्ति त्यो मुलुक अझै पनि थियो? निश्चय नै। परमेश्वरले तिनीहरूलाई त्यो मुलुक अशर्तीय करारद्वारा दिनुभएको थियो, तर तिनीहरूले त्यस मुलुकको ओगट्ने काम चाहिँ शर्तीय थियो र तिनीहरूले त्यो शर्तको पालन गर्न असफल रहे। अगाडि हामी देख्दछौं, यहोयाकिमलाई कैदी बनाई लगिन्दछ। यो पहिलो देश निकाला हो। 10-12 पदमा भनिएको छ, त्यस बेला बेबिलोनको राजा नबुकदनेस्सरका अफिसरहरू यरूसलेमतिर बढेर त्यस शहरलाई घेरा हाले, अनि आफ्ना अफिसरहरूले त्यसलाई घेरा हालिरहेको बेलामा नबुकदनेस्सर स्वयं शहरमा आइपुगे। यहुदाका राजा यहोयाकिम, तिनकी आमा, तिनका टहलुवाहरू, तिनका भारदारहरू र तिनका अधिकृतहरू सबैले आफू आफूलाई उनको हातमा सुम्पिदिए। बेबिलोनको राजाले आफ्नो शासनको 8 वर्षमा यहोयाकिमलाई कैद गरे। मित्र, पहिलोपल्ट चाहिँ राजा र सबै उच्च ओहदाका भारदारहरू मानिसहरूलाई बन्दुवामा कैदमा लगिए। यसले करिब 605 विक्रम सम्वतमा अर्थात 605 ख्रिस्ट पूर्वमा स्थान लिएको थियो। 13-15 पदमा भनिएको छ, परमप्रभुले घोषणा गर्नुभए झैं परमप्रभुको मन्दिरका र राजमहलका भण्डारहरूका सबै थोकहरू उनले हटाए र परमप्रभुका मन्दिरको निम्ति इसरायलका राजा सोलोमनले बनाएका सुनका सबै सामानहरू लगे। उनले जम्मै यरूसलेमलाई निर्वासनमा लगे। जम्मै अफिसरहरू र योद्धाहरू र सबै कारीगरहरू र कलाकारहरूलाई, सबै जम्मा 10,000 जनालाई कैद गरेर लगे। केवल सारे कंगालहरूलाई मात्र उनले छोडे। नबुकदनेस्सरले यहोयाकिमलाई कैद गरेर बेबिलोनमा लगे। उनले यरूसलेमबाट राजमाता, तिनका पत्नीहरू, तिनका अधिकारीहरू र देशका अग्रगण्य मानिसहरूलाई यरूसलेमबाट बेबिलोनमा लगे। यो अति नै दुःखलाग्दो दयनीय कथा हो। अगाडि हामी देख्दछौ कि सिदकियालाई बाबेलको राजा नबुकदनेस्सरद्वारा राजा बनाइयो। 17-19 पदमा भनिएको छ, उनले यहोयाकिमका काका मत्तयालाई तिनको सट्टामा राजा तुल्याए र तिनको नाउँ सिदकिया राखे। जब सिदकिया राजा भए तब तिनी 21 वर्षका थिए र तिनले यरूसलेममा 11 वर्ष राज्य गरे। तिनकी आमाको नाउँ यर्मियाकी छोरी हमुतल थियो। तिनी लिम्नाकी थिइन्। तिनले यहोयाकिमले गरे झैं परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। सिदकिया यहोयाकिमको काका थिए। उसले राजाहरूको वंशको सुधार गरेन। तपाई सोच्नुहुँदो हो त्यस बन्दुवाले कैदले उसलाई होसियारी तुल्याउनेछ, सचेतन गर्नेछ, तर यसले उसलाई कति पनि होसियारी पारेन, सचेतन पारेन। संकष्टहरूले कुनै व्यक्ति विशेषको निम्ति दुई कुराहरूमध्ये एक गर्नेछ, यसले या त तपाईलाई नम्र तुल्याउँछ या अझ कठोर, यसले या त परमेश्वरतिर खिच्नेछ या परमेश्वरबाट टाढा घचेडी दिनेछ। तपाईले दुःख कष्टको अनुभव गर्नुभएपछि तपाईँ कहिले पनि उस्तैको उस्तो हुन सक्नुहुन्न। सूर्यले मैनलाई नरम पार्दछ, पगाल्दछ, तर सूर्यले हिलोलाई कडा बनाइदिन्छ, कठोर बनाइदिन्छ। यो उही सूर्य हो जुनले एउटालाई नरम तुल्याउँछ भने अर्को वस्तुलाई कडा वा कठोर। विस्पदमा भनिएको छ, परमप्रभुको क्रोधले गर्दा यो सबै यरुसलेम र यहुदालाई हुन आए, आखिरमा उहाँले तिनीहरूलाई आफ्नो दृष्टिबाट निकालिदिनुभयो। तब सिद्दिकिया बेबलोनको राजाको विरूद्धमा बागी भए। एकपल्ट फेरि झुट्टा अगम वक्ताहरूले भने, हेर्नुहोस् परमेश्वर तपाईँको पक्षमा हुनुहुन्छ। तर परमेश्वर इसरायलको पक्षमा हुनुहुन्न थियो, किनभने इसरायल परमेश्वरको पक्षमा थिएन, तिनीहरू परमेश्वरबाट टाढा थिए। तैपनि सम्भवत तिनीहरूले सोचे कि तिनीहरू परमेश्वरका जातिहरू थिए र परमेश्वरले तिनीहरूलाई बचाउनुहुनेछ, सुरक्षा गर्नुहुनेछ, तर त्यो हुन सकेन। 25 अध्यायमा पनि हामी देख्छौ यहुदाको अन्तिम निर्वासन वा देश निकाला। बाबेलको राजा नबुकदनेश्वर तीनपल्ट यरुसलेमको विरूद्धमा आयो। उसले सबभन्दा पहिले चाहिँ राजकीय परिवार, सेनाहरूको कप्तान र भारदारहरू, साथै ठूला ओहदाका मानिसहरूलाई कैदी वा बन्दुवा बनाइ आफ्नो मुलुकमा लगे। तर उसले त्यस शहरलाई अर्थात यरुसलेमलाई चाहिँ नष्ट गरेका थिएनन्। तर उसको तेस्रो पल्टको आक्रमणमा चाहिँ उसले यरुसलेम शहरको विध्वंस गरे। हामीले देखिसकेका छौं कि नबुकदनेश्वरले सिद्दिकियालाई यहुदाको राजा बनाए, तर केही सालपछि सिद्दिकियाले विद्रोह गरे, र अहिले हामी देख्छौं कि नबुकदनेश्वर अन्तिम समय आउँदछ र यहुदाको अन्तिम सर्वनाश गर्नेछ। 25:1-2 पदमा भनिएको छ, यसैले सिद्दिकियाका शासनको 9 वर्षको 10 महिनाको 10 दिनमा बेबिलोनको राजा नबुकदनेश्वर आफ्नो सबै सेनाको साथ यरुसलेमको विरूद्धमा अघि बढे, त्यसको वरिपरि घेरा मचान खड़ा गरे। सिद्दिकिया राजाको 11 वर्षसम्म शहर घेराभित्र रह्यो। यो चाहिँ यरुसलेमको अन्त्यको आरम्भ थियो। 3 पदमा भनिएको छ, 4 महिनाको 9 दिनमा शहरमा यति चर्को अनिकाल पर्यो कि मानिसहरूलाई केही खाने कुरा थिएन। यो कष्टदायक समस्याको समयको तीव्रताको विलापको पुस्तकमा हामी वर्णन गरिएको पाउँदछौ। 4-6 पदमा भनिएको छ, त्यही बेला शहरको पर्खाल भत्काएर बेबिलोनीहरूले शहरलाई घेरामा राखेकोमा सारा सेना राजाको बगैंचा नेरका दुई पर्खालका बीचको ढोकाबाट राति भागे। तिनीहरू अरब्बातिर भागे, तर बेबिलोनी सेनाले राजालाई खेदे र तिनलाई यरियोको मैदानमा फेला पारे। तिनका सबै सिपाहीहरू तिनीबाट अलग भएर तितरबितर भए। 56 अनि तिनी पक्राउ परे, तिनी रिब्लामा बेबिलोनका राजा कहाँ ल्याइए, जहाँ तिनलाई सजायको फैसला भयो। शहरभित्र शत्रुहरू प्रवेश गरे र सिद्दिकिया राजा आफ्ना सेनाहरूसँग भाग्न कोसिस गरे, तर तिनीहरूलाई फेला पारिए। यर्मिया अगमवक्ताले यरुसलेमको पतनको अगमबाडी गरेका थिए र उसलाई देशद्रोहीको रूपमा विचार गरिएका थिए, किनभने उसले मानिसहरूलाई सत्य बताएका थिए। अनि 7 पदमा भनिएको छ, उनीहरूले सिद्दिकियाका छोराहरूलाई तिनकै नजरको सामुन्ने मारे, त्यसपछि उनीहरूले आँखा फुटाइदिए र तिनलाई काँसाको सांगलाले बाँधेर बेबिलोनमा लगे। यस सिद्दिकिया राजालाई झुट्टा अगमवक्ताहरूद्वारा धोका दिएका थिए र उसले परमेश्वरको अगमवक्ताहरूको कुरा सुनेनन्। अहिले तिनलाई अन्धो बनाएर कैदमा लगिन्दछन्। हामी देख्छौ यरुसलेमको जलाइन्दछ। 9 पदमा भनिएको छ, उनले परमप्रभुको मन्दिर, राजमहल र शहरका सबै घरहरूमा आगो लगाइदिए, सबै मुख्य भवनहरूलाई उनले जलाइदिए। यरुसलेमको विद्रोहको कारण नबुकदनेश्वरले यरुसलेम जलाए र त्यस अवस्थामा छोडेका थिए जब नहेमिया त्यस शहरमा कैदको 70 वर्षपछि आए र त्यस स्थानलाई हेरे। यो लगभग आशाहीन व्यर्थको स्थान देखिन्थ्यो, तर उसले मानिसहरूलाई एकत्र गरे र उसले जित्नुपर्ने महान कुरा नै निरुत्साह थियो। नबुकदनेस्वरको सेनाहरूले यरूशलेम शहरलाई साह्रै नराम्रो गरी विध्वंस गरे। झुट्टा अगमवक्ताहरूले जोड दिए कि परमेश्वरले त्यस शहरलाई विध्वंस गर्न दिनुहुने छैन। तिनीहरू वास्तवमा झुट्टा अगमवक्ताहरू थिए। तर अहिले हेर्नुहोस् राष्ट्रको दयनीय अवस्था, 10-12 पदमा भनिएको छ, शाही अंगरक्षकका सेनापतिको नेतृत्व मुनि सारा बेबिलोनी सेनाले यरूशलेमको वरिपरिका पर्खाल भत्काइदिए। सेनापति नबुजरदानले शहरमा बाँकी रहेकाहरू र बाँकी रहेका अरू मानिसहरूलाई र बेबिलोनका राजा कहाँ गएकाहरूलाई निर्वासनमा लगे। तर ती सेनापतिले दागबारी र खेतको काम गर्नको निम्ति अति दरिद्र मानिसहरूमा केही जनालाई त्यही छोडे। तिनीहरूले खालि त्यस्ता मानिसहरूलाई छोडे जो तिनीहरूको निम्ति कति पनि महत्वको थिएन, कामको थिएन। उही समयमा तिनीहरू चाहन्थे कि त्यो मुलुक निरन्तर अन्नबाली उत्पादन गर्न सकुन् ताकि यसबाट तिनीहरूले कर उठाउन सकुन्। 13-14 पदमा भनिएको छ, बेबिलोनीहरूले परमप्रभुको मन्दिरमा भएका काँसाका स्तम्भहरू, गुड्ने आधारहरू र काँसाको विशाल खड्कुलो ढाले र काँसा चाहिँ बेबिलोनमा लगे। उनीहरूले भाँडाहरू, बेल्चाहरू, सल्लेदाका चिम्टाहरू र कचौराहरू र मन्दिरको सेवामा प्रयोग गरिने काँसाका सबै सरसामानहरू लगे। नबुकदनेस्वरको सेनाहरूले पूर्ण रूपमा हरेक कुरा निखारेर लगे। मन्दिरलाई आगोले जलाउनु भन्दा पहिले त्यहाँका तमाम कुराहरूलाई सफाई गरियो। सबै धन सम्पत्तिहरू बाबेलमा लगिए। हामी यस प्रसंगमा दानियलको पुस्तकमा अझ धेरै कुरा देख्नेछौ र यो कुरा देख्नेछौ कि यो मन्दिरबाट लगेको सरसामानहरू बेलसजारको ठूलो भोजमा मद्यपान सेवनको निम्ति प्रयोग गर्न निकालिएको थियो, प्रदर्शनमा निकालिएको थियो। यरूशलेमलाई पूर्ण रूपमा निखारियो, त्यसपछि जलाइयो र खरानीको रासमा छोडियो। यरूशलेमलाई करिब 27 पल्ट विध्वंस गरिएको छ। प्रत्येक पल्ट त्यो शहर विध्वंसका ढुङ्गाका टुक्राहरूमाथि पुननिर्माण गरिएको थियो। आज वर्तमान यरूशलेम भूतकालको शहरको विध्वंसको ढुङ्गाहरूको थुप्राका वा टुक्राहरूमाथि बनाइएको छ। धेरै मानिसहरू विशेष गरेर टुर एजेन्टहरूले भन्दछन्, यरूशलेममा जानुहोस् र येशु हिँड्नु भएको बाटोमा हिँड्नुहोस्। अमित्र, तपाई त्यस स्थानमा हिँड्नुहुने छैन जहाँ येशु ख्रिष्ट हिँड्नु भएको थियो, कारण येशु हिँड्नु भएको रहनु भएको शहर विध्वंसका हजारौं टुक्रा टुक्रा मुनि दबिएको छ, थुप्रो मुनि दबिएको छ। कुनै विशेष स्थानहरूमा तपाईँले 20 फिट मुनि हेर्नुपर्छ, कुनै कुनै स्थानमा 25 फिट भने कहिले कहीँ 45 फिट मुनि वा निचे हेर्नुपर्छ, तल हेर्नुपर्छ, त्यो सर हेर्नलाई जहाँ येशु रहनुहुन्थ्यो। यसपछि हामी अगाडि देख्छौ कि गदल्यालाई बाबेलको राजा नबुकदनेस्वरले यहुदामाथि राज्यपाल नियुक्त गरे। 24 पदमा भनिएको छ, गदल्याले तिनीहरू र तिनीहरूका मानिसहरूलाई शपथ खाएर आश्वासन दिए र तिनले भने, बेबिलोनी अधिकारीहरूसँग नडराऊ, देशमा बसोबास गर र बेबिलोनका राजाको सेवा गर र तिनीहरूको भलो हुनेछ। नबुकदनेस्वरले गदल्यालाई त्यहाँ छोडिएका मानिसहरूमाथि शासन गर्न राज्यपाल नियुक्त गरे। तिनीहरूले उसको कुरा सुन्नुपर्नेछ र यर्मिया अगमवक्ताको, जसले तिनीहरूलाई त्यही यहुदाको मुलुकमा रहन र यस किसिमको सरकारको ग्रहण गर्नलाई आग्रह गरे। त्यसको सट्टामा तिनीहरूले राज्यपाल गदल्यालाई मार्दछन्। 25-26 पदमा भनिएको छ, तर 7 महिनामा एलिसाका नाति नतन्याका छोरा इस्माइल, जो राजकीय खुनका थिए, 10 मानिसहरूलाई लिएर आए अनि गदल्या र तिनीसँग मिस्पामा भएका यहुदा र बेबिलोनका मानिसहरूलाई हत्या गरे। यसैले बेबिलोनीहरूको डरले गर्दा सानादेखि लिएर ठूलासम्म सेनाका अधिकृतहरू समेत सबै मिश्रमा भागे। धेरै संख्यामा मानिसहरू मिश्रमा भागि गए र त्यहाँ नै बसोबास गरे। तर हामी देख्छौ कि यर्मिया पनि त्यस समूहसँग मिश्रमा झरे। तर यर्मिया स्वैच्छिक रूपमा गएका थिएन, तर उसलाई त्यहाँ जान कर लगाइयो, बाध्य गराइयो। अगाडि हामी देख्छौ यहोयाकिमलाई छुटकारा दिइदछ। 27-30 पदमा भनिएको छ, यहुदाको राजा यहोयाकिन निर्वासनमा लगिएको 37 वर्षमा एबिल मरोदक बेबिलोनको राजा भए। 12 महिनाको 27 दिनमा राजा एबिल मरोदकले यहोयाकिनलाई कैदबाट मुक्त गरिदिए। उनले तिनीसँग दयालु कुरा गरे र बेबिलोनमा आफूसँग भएका अरू राजाहरूभन्दा अझ उच्च सम्मान्य स्थानमा तिनलाई राखे। यसरी यहोयाकिमले आफ्ना कैदको लुगा उतारेर आफ्ना बाँकी जीवनभरि राजाकै टेबुलमा बसेर बारम्बार खाना गरे। राजाले तिनको निम्ति नियमित भत्ता तिनको जीवनकालभरि नै दिए। एबिल मरोदक जब तिनी बाबेलको राजा भए तिनले सरकारको विरूद्धमा काम गर्ने अपराधीलाई क्षमा दान दिए। यद्यपि अन्य राजाहरू जसलाई त्यहाँ कैद गरी लगिएका थिए र जो त्यहाँ थिए तिनीहरूमध्ये यहोयाकिमलाई विशेष किसिमको ओहदा र सुविधा दिए। यो चाखलाग्दो कुरा छ कि राजाहरूको अवधि दाउदको यो अन्तिम वंशलाई दया देखाएर अन्त हुन्छ जो बाबेलको झ्यालकानमा वृद्ध भएका थिए। यसरी हामी देख्छौं पहिलो र दोस्रो राजाहरूको पुस्तकमा कि तिनीहरूको अनज्ञाकारिता र निरन्तरता परमेश्वरबाट बागी भएर टाढा भौतारी गएकोले गर्दा इसरायलका सन्तानहरू शत्रुहरूद्वारा कैदमा परमेश्वरले लान अनुमति दिनुभयो। हामीले देख्यौं उत्तरी राज्य इसरायल जुनमा 10 कुलहरू समावेश थिए तिनीहरूलाई पहिले असुरमा कैद बनाई लगिए र त्यसपछि दक्षिणी राज्य यहुदामा जुनमा 2 कुलहरू समावेश थिए तिनीहरूलाई बाइबलको राजाद्वारा कैद बनाई लगिए। हामी तिनीहरूको बारेमा इतिहासको पुस्तक यर्मियाको पुस्तक र दानियलको पुस्तकमा अझ विस्तृत रूपमा अध्ययन गर्नेछौं।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।